ناظرین السلام علیکم، میں علی عباس رضوی پروگرام انداز جہاں لے کر آپ کی خدمت میں حاضر ہوں. امید ہے کہ آپ جہاں بھی ہوں گے انشاءاللہ ہمیشہ کی طرح آج بھی بخیر و عافیت ہوں گے. ہمارے آج کے پروگرام کا موضوع ہے سعودی عرب کا انقلاب حنین اور بحرین میں عوامی مظاہرے. اس موضوع پر ہم گفتگو کریں گے اپنے معزز مہمانوں سے، مگر مختصر سے وقفے کے بعد. جی ناظرین، اسلامی تعلیمات پر استوار، اپنی تقدیر خود اپنے ہی ہاتھوں سے لکھنے کا جذبہ جو مس تیونس اور لیبیا میں پیدا ہوا، وہ اب دیگر علاقوں میں بھی نظر آ رہا ہے، بحرین، یمن اور سعودی عرب و اردن. آپ کو معلوم ہوگا کہ گزشتہ روز سعودی عرب میں یوم غضب کا اعلان کیا گیا تھا اور انقلاب حنین کا عنوان دیا گیا تھا. سعودی عرب میں جو گزشتہ کئی عشروں سے اپنے عوام پر شاہی حکومت کر رہا ہے، وہاں کے عوام اب اپنے ملک میں سیاسی اصلاحات کا مطالبہ کر رہے ہیں، اور خاص طور پر ایک طبقہ جسے ظلم و زیادتی اور امتیازی سلوک کا نشانہ بنایا گیا، اس نے بھی اب خود کو ان تمام قیود سے جسے خوف، تشدد اور دھونس و دھمکی کا نام دیا جا رہا تھا آزاد کر کے ایک بار پھر اپنی آواز بلند کی ہے اور سعودی عوام کے حقوق کا مطالبہ کیا ہے. چنانچہ اسی مطالبے کے تحت کل سعودی عرب میں یوم غضب منایا گیا، اور جو اطلاعات ہیں اس کے مطابق سعودی عرب کے 17 شہروں میں مظاہرے کیے گئے، مگر سعودی سیکورٹی اہلکاروں اور پولیس فورسز نے مظاہرین پر تشدد کیا. اس کے علاوہ بحرین میں تقریباً ایک ماہ سے جو مظاہرے جاری ہیں اس میں پرامن طریقے سے شدت اور وسعت آتی جا رہی ہے، اور گزشتہ روز عوام نے مظاہرے کیے ہاتھوں میں پھول لے کر. اس کے باوجود بحرین کی سیکورٹی فورسز نے مظاہرین پر تشدد کیا اور تقریباً 750 افراد کو شدید طور پر زخمی کیا. مگر عالمی ذرائع ابلاغ اور مغربی ممالک نہ تو بحرین کے عوام کے حقوق کے بارے میں کچھ بول رہے ہیں اور نہ سعودی عوام کے حقوق کے بارے میں. کیوں، وجہ کیا ہے، اور بھی بہت سارے سوالات ہیں جن کا ہم جواب تلاش کرنے کی کوشش کریں گے اپنے اس پروگرام میں. اس وقت لندن اسٹوڈیو میں موجود ہیں سیاسی امور کے ماہر جناب قیصر امام صاحب. السلام علیکم جناب.
وعلیکم السلام.
جی قیصر امام صاحب، یقیناً آپ نے تصویریں دیکھی ہوں گی. گزشتہ روز بحرین کے عوام نے ایک بار پھر جو مظاہرہ کیا تو اپنے ہاتھوں میں وہ پھول لیے ہوئے تھے، اور جب وہ شاہی محل کی طرف پہنچا چاہتے تھے کہ وہاں پر بحرین کی سیکورٹی فورسز اور پولیس اہلکاروں نے ان پر بے رحمانہ تشدد کیا. کیا کہیں گے بحرین کے اس پرامن عوامی مظاہرے پر اور اس کے جواب میں سیکورٹی فورسز کے تشدد پر؟
دیکھیں جی، جہاں تک تشدد کا تعلق ہے وہ تو ایک ایسی لہر آئی ہوئی ہے وہاں پورے علاقے میں، مشرق وسطی کے اس حصے میں جہاں مسلمان ممالک ہیں بہت سے. تو میں سمجھتا ہوں کہ یہ حکومتیں اب تقریباً آخری دموں پر ہیں. واقعات یہ ظاہر کر رہے ہیں کہ تحریک جو ہے عوام میں وہ ہر جگہ پنپ رہی ہے، ہر جگہ اس کی جڑیں جو ہیں وہ مضبوط تر ہوتی جا رہی ہیں، اور اب لگتا یہ ہے کہ زمانہ اس تشدد کا، تشدد آمیز حکومتوں کا نہیں رہا. اب زمانہ جو ہے وہ آہستہ آہستہ بدل رہا ہے، لوگ جو ہیں وہ اپنے حقوق کے لیے آواز اٹھا رہے ہیں، بیدار ہو رہے ہیں، اور اس کے لیے عملی طور پر جو مظاہرے وہ کر رہے ہیں، ظاہر ہے کہ ان کو روکنے کے لیے یہ حکومتیں، آمرانہ حکومتیں، جو شخصی حکومتیں ہیں، وہ ہر طرح کا ظلم و جبر جو ہے وہ روا رکھے ہوئے ہیں. میں سمجھتا ہوں کہ جو لوگ بھی انسان کے جو بنیادی حقوق ہیں ان کا کوئی ذرا سا بھی ان کو پاس ہے وہ اس تشدد کا ضرور اس کی مذمت کریں گے بھرپور لہجے میں. میرے خیال میں اس کے علاوہ جو لوگ یہ ایسا نہیں کر رہے, جو اس کی مذمت نہیں کر رہے, یا جو لوگ آواز اٹھا رہے ہیں ان کی حمایت نہیں کر رہے, میں سمجھتا ہوں کہ وہ بھی ایک طرح سے انسانی حقوق کی کو تلف کر رہے ہیں, اور یہ مناسب نہیں ہے کسی صورت بھی. اس کو کوئی بھی شخص جو ہے وہ جو آزادی پسند انسان ہے وہ اس کی حمایت نہیں کرے گا.
جی بہت شکریہ.
جو کچھ رفع میں کل ہوا ہے,
جی,
800 افراد تو شدید زخمی ہوئے ہیں اور تقریباً 1500 افراد جو ہیں وہ اس سے زیادہ جو معمولی زخمی بھی ہیں وہ بھی ہیں, پھر بہت سے لوگ 700 کے قریب افراد تو ہاسپٹلائز کیے گئے ہیں. میں سمجھتا ہوں کہ یہ انتہا ہے ان لوگوں پر ظلم کی جو لے کر تو پھول نکلے تھے, ان پر کیا برسا دیا گیا کہ وہ پھول جو تھے وہ زخم بن گئے, یہ کیا ہو گیا.
جی,
میں سمجھتا ہوں اس کی مذمت کی جانی چاہیے جتنی بھی ممکن ہو.
بہت شکریہ آپ کا. میں پھر حاضر ہوں گا. اس وقت اسلام آباد اسٹوڈیو میں موجود ہیں پاکستان کے ممتاز تجزیہ نگار جناب صفدر رضا صاحب. صفدر رضا صاحب, السلام علیکم.
وعلیکم السلام.
جی صفدر رضا صاحب, بحرین کے عوام کا جو مظاہرہ ہے, وہ خطے میں جو جاری عوامی تحریکیں ہیں, انقلابات ہیں, ان سے جب ہم موازنہ اور مقایسہ کرتے ہیں تو قدر مختلف نظر آتا ہے. وہ یہ کہ اگرچہ دیگر خطے کے عوام بھی پرامن مظاہرہ کر رہے ہیں اور حکومتوں کی طرف سے ان پر ظلم کیا جا رہا ہے, لیکن بحرین کے عوام نے شاید ایک دو قدم اور آگے بڑھتے ہوئے اپنے ہاتھوں میں پھول لے کر اپنے حق کا مطالبہ کیا اور اپنے حقوق کے مطالبے کا اظہار کر رہے ہیں. ہاتھوں میں پھول لینا کس بات کا پیغام ہے؟
بالکل, ہاتھوں میں پھول لینا ایک پرامن انقلاب کی نوید ہے, اور وہ یہ چاہتے ہیں کہ ہم عدم تشدد پر ہیں اور ہم عوام کی طاقت, جیسا کہ ہم نے عوام کی طاقت کو مصر میں اور تیونس میں دیکھا کہ ہم عوام کی طاقت کے ذریعے ان خاندانی حکمرانوں کو ختم کرتے ہیں. لیکن میرا یہ خیال ہے کہ ان کی بدقسمتی یہ ہے کہ ان کے ملک میں اب پہلے فرقہ واریت کو ہمیشہ ہتھیار بنایا جاتا, کیونکہ وہاں کی ایک بڑی اکثریت شیعہ فرقے سے تعلق رکھتی ہے, اور ہم نے یہ بھی دیکھا کہ وہاں پر 17-18 اراکین پارلیمنٹ, جو کہ سب سے بڑی اکثریت بنتی ہے, اور یہ تقریباً 47% اس پارلیمنٹ کی ٹوٹل ممبرشپ ہے, ان لوگوں نے بھی ریزائن کر دیا اور حکومت سے کہا ہے کہ وہ امیر کے خاتمے کا اس انداز میں شاید نہیں کر رہے جیسے کہ وہ بالکل ہی حکومت ختم. وہ کہتے ہیں کہ ایک پارلیمنٹ ہو اور بادشاہ کی بجائے جو ہے وہ سب عوام کے ہاتھ میں آ جائے, اور وہ اکیلے نہیں ہیں, پہلی دفعہ جو ہے باقی فرقوں نے بھی ان کی حمایت کی ہے, اور یہ اب جو ہے وہ صرف ایک فرقے اور ایک مذہبی مکتب فکر کا نہیں بلکہ سب بحرینی عوام کا متفق علیہ فیصلہ ہے. اور آپ نے دیکھا کہ کیسے اس کو مغرب, لیکن یہ بات قابل فہم ہے, ہمیں سمجھ جانی چاہیے کہ مغرب جس نے تیونس اور لیبیا اور مصر کے مظاہروں کو بہت بڑی کوریج دی ہے, حیرتناک بات ہے کہ عرب کا میڈیا جو بالخصوص الجزیرہ ہے اور سی این این اور بی بی سی جس کو مین سٹریم میڈیا کہا جاتا ہے, وہ اس سلسلے میں تقریباً ہمارے ایک دوست نے تحقیقات کی ہیں, وہ 70% سے کم, یعنی بہت بڑا فرق ہے کہ وہ اس کی نشریات کو دباتا ہے اور ان کی جو ہے وہ ان کی کوریج میں وہ بہت تساہل برتا جاتا ہے اور لائیو کوریج نہیں آتی, اور عوام دنیا کو جتنا بھی انفارمیشن مل رہی ہے وہ لیبیا یا بحرین سے وہ ان کو سوشل میڈیا کے ذریعے مل رہی ہے اور ٹویٹر اور فیس بک کے ذریعے مل رہی ہے. تو میں یہ سمجھتا ہوں کہ ان ہتھ کنڈوں سے ان عوام کی جذبہ حریت کو دبایا نہیں جا سکتا, اور آپ نے دیکھا کہ اس سارے تشدد کے باوجود, بلکہ ابھی آپ ذکر کر رہے تھے کہ 700 شدید زخمی ہوئے اور 850 کے قریب لوگ کل زخمی ہو گئے ہیں بحرین, مناما اور رفا میں, لیکن میں سمجھتا ہوں کہ اس سے 2 ہفتے پہلے تو انہوں نے فائرنگ کر ڈالی تھی, اور متعدد لوگ, 4 لوگ ایک ہی رات میں انہوں نے جب ان کے کیمپ اکھاڑے تھے تو ان کو قتل کیا گیا تھا, اور اس میں خواتین بھی بے شمار زخمی ہوئی تھیں. تو میں یہ سمجھتا ہوں کہ حکمرانوں کے ان اوچھے ہتھ کنڈوں سے ان عوام کے جذبہ حریت کو کچلا نہیں جا سکتا.
بہت شکریہ آپ کا. قیصر امام صاحب, یہ بھی اطلاعات ہیں کہ کل جب بحرین کے سیکورٹی اہلکاروں یا پولیس اہلکاروں نے تشدد کیا تو بحرین کی سیکورٹی فورسز کے ساتھ ساتھ غیر ملکی فوجیں بھی تھیں جو بحرینی عوام پر تشدد کر رہی تھیں اور مظاہروں کو کچلنے کی کوشش کر رہی تھیں۔ یہ غیر ملکی فوجیں کون ہو سکتی ہیں اور کیوں بحرین میں آئی ہیں اور کیوں ان مظاہروں کو کچلنا چاہتی ہیں؟
دیکھیں یہ جو عمارتیں ہیں جن میں بحرین بہت اہم ہے، ان کے حکمرانوں کا ایک طویل عرصے سے یہ سسٹم رہا ہے کہ وہ غیر ممالک سے اپنی سیکیورٹی کے لیے فوجیوں کو رکھتے ہیں اپنے پاس ملازم۔ یہ ان کا ایک پرانا طریقہ کار ہے کیونکہ وہ اپنے ملک کے عوام پر شاید زیادہ بھروسہ نہیں کرتے یا ان پر ان کا اعتماد اتنا زیادہ نہیں ہے، تو ایک تو یہ وجہ ہو سکتی ہے کہ وہ لوگ جو باہر سے ملازم رکھے گئے ہیں، غیر ممالک سے لائے گئے ہیں اپنی حفاظت کے لیے، شاید انہوں نے یہ زیادہ ظلم اور جبر کیا ہو۔ اور دوسری وجہ ایک اور سمجھ آتی ہے، وہ یہ ہے کہ جو مغربی ممالک ہیں وہ جس طرح سے ان عمارتوں کو تحفظ دینے کی کوشش کرتے ہیں تو وہ ساتھ ساتھ اپنی طرف سے بھی سیکیورٹی فراہم کرتے ہیں، تو یہ بھی ہو سکتا ہے کہ ان جبر و تشدد کرنے والوں کا تعلق ان غیر ملکی لوگوں سے بھی ہو جو مغربی ملکوں نے سیکیورٹی کے نام پر وہاں رکھے ہوئے ہیں۔
جی اس وقت ٹیلی فون لائن پر موجود ہیں پاکستان سے ممتاز دانشور اور سینئر طرز نگار جناب فاروق حسنات صاحب۔ فاروق حسنات صاحب السلام علیکم۔
السلام علیکم جی۔
فاروق حسن صاحب، جب ہم علاقے میں جاری تحریکوں کو آپس میں ایک دوسرے کے مد مقابل رکھتے ہیں اور موازنہ کرتے ہیں تو ہم یہ دیکھتے ہیں، جیسے کہ ابھی ہمارے لندن اور اسلام آباد میں موجود مہمان بھی فرما رہے تھے کہ مصر کی جب بات آتی ہے، جب تونس کی بات آتی ہے، جب لیبیا کی بات آتی ہے تو وہاں مغربی ملکوں کا کردار یا ان کے ذرائع ابلاغ کا کردار کچھ اور ہوتا ہے، لیکن اسی بحرین میں تقریباً ایک ماہ سے، تین ہفتے سے زائد کا عرصہ ہو چکا ہے، تقریباً ایک ماہ سے عوامی مظاہرے جاری ہیں، ان کے مطالبات پیش کیے جا رہے ہیں عوام کی طرف سے اور ہاتھوں میں پھول لے کر وہ مظاہرے کر رہے ہیں، اس کے باوجود انہیں مشین گنوں کا نشانہ بنایا جا رہا ہے، لیکن مغربی حکام اور مغربی ذرائع ابلاغ کی طرف سے کسی طرح کا کوئی خاص رد عمل سامنے نہیں آیا، کیوں؟
اصل میں بات یہ، شروع سے اگر ہم دیکھیں تو ڈبل اسٹینڈرڈ ہیں، امریکہ ہو یا یورپین ممالک ہوں، یہ جہاں پہ ان کا اپنا مفاد ہو وہاں پہ انسانی حقوق کی بات کی جاتی ہے اور ڈکٹیٹرشپ اور جمہوریت کی بات کی جاتی ہے، اور جہاں اپنے انٹرسٹ نہیں ہوتے تو وہ ایک خاموشی اختیار کرتے ہیں یا اس کو ٹلٹ دیتے ہیں ساری چیز کو۔ تو یہ اسی جو ان کا نقطہ نظر ہے اور جو ان کا اپنا ایک ڈبل اسٹینڈرڈس کا ہے معاملات، وہ اس کو یہ چل رہے ہیں۔ دیکھتے ہیں، آپ نے صحیح کہا کہ بحرین میں جس قسم کے مظاہرے ہو رہے ہیں وہاں پہ تو یہ خاموش ہیں، لیکن مصر میں بھی ایک حد تک وہ خاموش رہے، اس کے بعد جب انہوں نے دیکھا کہ حالات قابو سے باہر ہو گئے ہیں تو پھر چھوٹی موٹا ان کو بیان دینا پڑا مجبوراً، لیکن وہاں بھی وہ فوج کی طرف دیکھ رہے تھے کہ فوج آئے، اور فوج سے ان کے تعلقات بھی ہیں اور ان کے ساتھ رابطے بھی تھے اسی دوران میں جرائلوں کے ساتھ میں، تو اس لیے یہ تو بالکل واضح ہے کہ کوئی اصول کی بات اور کوئی فلسفے کی بات، جو کہ جمہوریت کا فلسفہ ہے یا عوام کی جدوجہد ہے، وہ تو قطن نہیں ہے۔ تیسری بات یہ ہے کہ یہ بہت ڈرتے ہیں، اسلامو فوبیا کا یہ شکار ہیں، یہ ڈرتے ہیں کہ کہیں جو اسلامک پارٹیز ہیں یا اسلامک لیننگ پارٹیز ہیں گروپ، وہ کہیں جمہوریت کے ذریعے برسر اقتدار نہ آ جائیں، اور یہ جانتے ہیں کہ جس دن ان ممالک میں آزادانہ انتخابات ہوئے یا اس قسم کے حالات پیدا ہوئے جس میں عوام بہت اپنے بھاری تعداد میں اپنا حق رائے دہی استعمال کر سکیں گے، تو پھر کہیں جو اسلامی پارٹی ہیں یا اسلامی لیننگ پارٹیز ہیں، یہ ان کو وہ بھی قبول نہیں ہے، قابل قبول نہیں ہے، وہ کہیں نہ آ جائیں۔ تو یہ ڈر دیکھیں نا، ابھی امریکہ کے کانگریس میں بحث ہو رہی ہے رول آف اسلام، جو مسلمان ہیں وہاں کے امریکہ کے، ان کے اوپر، تو اس لیے یہ سارے ڈر ان کو اس چیز سے روک رہے ہیں۔ اور میرا اپنا خیال ہے कि अमेरिका एक कंफ्यूजन का शिकार भी है, ये सारी जो चीजें हुई हैं ये एंटिसिपेट नहीं कर रहे थे, इनकी इनको तवक्को नहीं थी। इनका ख्याल था कि अरब बिल्कुल बेहिस्से हैं अवाम और इनके ऊपर जो मर्जी हुकूमत करता रहे, चाहे जितने साल करता रहे, ये कुछ आगे से नहीं बोलेंगे। तो उनके सोशल साइंटिस्ट भी और थिंक टैंक्स भी, सबके लिए ये हैरत का बायस बना, जबकि ये सारी हम देखते हैं एक मुल्क के बाद दूसरे मुल्क, तीसरे चौथे में ये मूवमेंट सारी शुरू हुई। और सबसे ज्यादा हैरत उनको ये गल्फ के ममालिक में यकीनन हुई होगी, पर्शियन गल्फ के, कि यहाँ पे ये क्या हो गया। तो इसलिए मेरे नजदीक तो ये है कि कोई वाजे पॉलिसी नहीं है, कोई वाजे नुक्ता नजर नहीं है, बस जो रोजमर्रा के मामलात हैं उसके ऊपर वो रिएक्ट कर रहे हैं। और कुछ जगहों पे तो समझ भी नहीं आ रही कि किसका साथ दें और किसका साथ ना दें और आगे चल के क्या होगा। तो ये इस तरह के मामलात में नजर
जी। बहुत शुक्रिया, मैं फिर हाजिर हूँ आपकी खिदमत में। कैसर इमाम साहब, मैं आपसे यहाँ पर ये पूछना चाहूंगा कि जब मिस्र में इनकलाब आया, तूनिस में इनकलाब आया, तो जाहिर है कि मिस्र की अक्सरियत सुन्नी मुसलमानों की, तूनिस की अक्सरियत सुन्नी मुसलमानों की, लेकिन बहरहाल वहाँ अकलियती ग्रोह भी रहते हैं, वहाँ पर ईसाई भी हैं, यकीनन वहाँ पर शिया मुसलमान भी होंगे, लेकिन कभी किसी ने ये नहीं कहा कि ये सुन्नी इनकलाब है, सुन्नी जो है वो इनकलाब लाना चाहते हैं। इसी तरीके से बहरीन में अक्सरियत शिया मुसलमानों की है, तो अब कौन सी मुसीबत आ गई कि जो ये नाम दिया जा रहा है कि शिया इनकलाब है?
इसकी सबसे बड़ी वजह जो है वो ये है कि हुकूमत जब जुल्म करना चाहती है किसी ना किसी तरह से, जो लोग आवाज उठाना चाहते हैं हकूक इंसानी के लिए, उन पर जब जुल्म करना चाहती है तो वो फिर ऐसे हरबे भी इख्तियार करती है जिससे उसके अपने ख्याल को तकवीर पहुंचे, अवाम में वो मकबूलियत हासिल करे। तो मैं समझता हूं कि ये एक बड़ी वजह है कि वो इसको फिरका वारीद का रंग देना चाहते हैं, ताकि लोगों में ये बात सामने आए, लोगों में ये बात उजागर की जाए कि हुकूमत जो है, जो शख्सी हुक्मरान है, वो तो उनका मौकफ बिल्कुल सही है और जो लोग आवाज उठा रहे हैं वो दरअसल किसी न किसी वजह से फिरका परस्ती का शिकार हैं। तो ये बदनाम करने का एक तरीकेकार है और मैं समझता हूं कि वो इस किस्म के हरबे तो अख्तियार करते ही रहेंगे, लेकिन इंसानी हकूक के लिए जो आवाज है वो भी अब खत्म नहीं की जा सकती, उसको अब दबाया नहीं जा सकता, इसका कोई चांस अब नजर नहीं आ रहा। वो जमाने अब गए जब आप अकायद की बिना पर, फिरकों की बिना पर किसी के हकूक जो हैं उनको मस्क कर सकते हैं या उनको दबा सकते हैं। वो जमाना अब रहा नहीं, ये जमाना अब बहुत बदल रहा है और इस इलाके में ये तेजी से बदल रहा है। मैं समझता हूं कि ये एक तरीकेकार है हुक्मरानों का बदनाम करने के लिए उन लोगों को जो आवाज उठाते हैं इनकलाब की, आवाज उठाते हैं इंसानी हकूक की, तो ये वो करते हैं और करते रहेंगे।
जी सदर साहब, आप क्या कहेंगे मेरे सवाल के जवाब में?
जी मेरा ये ख्याल है कि इस बात को ये उनके जो खौफ है वो काबिल फहम है, क्योंकि मैं मिसाल देना चाहता हूं सैयद असद गिलानी की, कि जो जमात इस्लामी लाहौर के अमीर थे और खुदा उनको मफरत करे चंद साल हुए वह फौत हो गए, उन्होंने कहा कि उस वक्त 40 मुसलमान मुल्कों में से सिर्फ एक मुसलमान शिया मुल्क था ईरान, उसके उलमा ने कामयाबी और हकीकी इस्लाम का निफाज किया और बाकी मुसलमान मुल्कों ने उस रस्ते का अभी इंतखाब नहीं किया था। तो उसने कहा कि आपको ये शरफ और फख्र जाता है। तो मैं ये समझता हूं कि अब भी अगर आप देखें, और ये क्यों हिलाल शी का जिक्र करके खौफजदा होते हैं, अभी आप देखें तो इराक में अगरचे जमहूरियत है और अगरचे वहां पर हकीकी इस्लामी निज़ाम अभी नहीं आया, लेकिन वो इराक में नूरी अल मालकी या इब्राहिम अल जाफरी या मुक्तदा सदर या जो जमहूरी सुप्रीम काउंसिल है जो हकीम खानदान के साथ मरबूत हैं, वो सब लोग ऐसे लोग हैं जो शिया थियोलॉजी से और उलमा से उनका वास्ता है, और अब भी अगर उनको बहुत ज्यादा ताकत मिल जाती है तो आप देखें कि इराक का मुस्तकबिल इस्लामी इनकलाब की तरफ जाएगा। तो ऐसे ही अगर बहरीन में शिया 70% हैं जो कि कहा जा रहा है, और मगरब क्यों वहां से खौफजदा है कि अगर वो 70% अक्सरियत की हिमायत कर दे और कल को वो हुकूमत तब्दील कर दे तो वो एक इस्लामी जमहूरी इनकलाब आ जाएगा जो कि मगरब के ज्यादा खिलाफ है और मगरब उससे ज्यादा खौफजदा है। हमने देखा कि कैसे उस इनकलाब को ट्यूनिस में और मिस्र में कंटेन कर दिया गया है, और मैं ये मुझे बहुत ज्यादा खतरात हैं कि उनकी इस समर को बहुत गलत अंदाज में सेकुलर ताकतें अपने हाथ में लेके जाएंगी। हमें इंतखाबात का, मिस्र के इंतखाबात का ऐलान करना चाहिए, लेकिन मैं ये समझता हूं कि उनके जो खदशात हैं और वो जिस बात से खौफजदा होते हैं वो हकीकत पर मबनी है, क्योंकि ये लोग हैं ही ऐसे कि जो इस्लाम को अपनी जान से भी ज्यादा और अपने खून को जो है वो अपनी किसी और चीज से ज्यादा अहमियत देते हैं, और वो समझते हैं कि इस्लाम ही हमारे मसाइल का आखिरी हल है, और ये सच भी है। तो इसलिए उनका इन लोगों से जिनका इशारा किया जा रहा है वो उससे उनको खौफ है, और ये खौफ बजा भी है। जैसे कि आपने देखा कि सऊदी अरब में पिछले हफ्ते मिस्र के इनकलाब के दौरान ही सऊदी अरब के उलमा ने हुक्मरानों के खिलाफ मुजाहरों को खिलाफ इस्लाम करार दिया, लेकिन मैं कहता हूं कि यही वहाबी उलमा जो आज मुसलमानों के मुजाहरों को और अवाम के इनकलाब को इस्लाम की तालीमात के मनाफी करार दे रहे हैं, ये वही उलमा है जिन्होंने 1917 में खलीफा जो खलीफतुल मुस्लिमीन जिसको कहा जाता था, मिस्र का जो खलीफा था उस्मानी खलीफा के खिलाफ उन्होंने अवामी मुजाहरे किए, और उन्होंने बरतानिया और अमरीका और उनके साथ मिलकर हिजाज में मुतबादल हुकूमत कायम की, और ये आले सऊद को उन्होंने इस अंदाज में ले गया। तो उनके बयानात में बहुत तजाद है, और ये मगरब के हाथों का खिलौना है, और मैं ये समझता हूं कि मुझे कहने दीजिए कि जो मिस्र के अल अजहर के उलमा ने कहा है कि सऊदी अरब के उलमा इस तरह इस्लाम की तौहीन कर रहे हैं, तो मैं ये समझता हूं कि इन मुजाहरों को किसी भी फिरके के साथ नहीं कहना चाहिए, इस्लाम से उनको खौफजदा नहीं होना चाहिए, इनको अवाम की ताकत और अवामी ताकत का मुजाहरा और डेमोक्रेसी अगर है, और वो चाहे हमास या FES की सूरत में अलजजायर या फिलिस्तीन में आए और चाहे वो बहरीन में आए, तो मगरब को क्यों खौफजदा होना चाहिए? डेमोक्रेसी तो मगरब का ही हथियार है, अगर उनके खिलाफ इस्तेमाल हो रहा है तो हमें दुनिया की ये रंगीनी को देखते रहना चाहिए।
जी फारूक हसनान साहब, बात फतवों की अभी निकल आई, आप देखें कि सऊदी बाद सऊदी उलमा ने यह कहा है कि ये खिलाफ इस्लाम है और शरी तौर पर हराम है मुजाहरे करना। तो इस्लाम तो तमाम मुसलमानों के लिए बल्कि तमाम इंसानियत के लिए आए उसके अहकाम, तो फिर क्या ये कहा जाए कि अमेरिका के खिलाफ भी मुजाहरा करना हराम है, अफगानिस्तान में जो काबिज कुवतें उनके खिलाफ भी मुजाहरा करना हराम है, जो रेमंड डेविस है कातिल उसके खिलाफ भी मुजाहरा करना हराम है, या मिस्र में जो वसीम मुबारक के खिलाफ हुआ, या तूनिस में जो हुआ, या जो फिलिस्तीन में इसराइल के खिलाफ हो रहा है, या फिलिस्तीन में जो गद्दारों के खिलाफ हो रहा है, तो ये क्या बात है कि इस तरह की बातें करके, और जबकि इख्वानुल मुस्लिमीन और जामियतुल अजहर के उलमा ने इस पर शदीद बरहमी का इजहार किया, तो इस तरह के फतवों से आप नहीं समझते कि खुद मुसलमानों में आपस में जो है वो एक तरह से तसादुम और तजाद पैदा होगा, और खुद उलमाए इस्लाम के दरमियान इख्तलाफात बढ़ेगा और ये सूरत हाल खतरनाक रुख अख्तियार कर सकती
है? मेरा ख्याल है जी इससे कोई असर तो नहीं पड़ेगा उनकी बातों से, अलबत्त ये जरूर होगा कि लोग फिर इस किस्म के उलमा को संजीदगी के साथ लेना बंद कर देंगे, और वो ये चीज सोचने पे मजबूर होंगे। ये तो बिल्कुल जब जिसको हम डार्क एजेस ऑफ इस्लामिक हिस्ट्री कहते हैं, वहां पे ये होता था कि बादशाह सलामत या जो भी हुक्मरान था वो अपनी मर्जी से फतवे ले लिया करते थे, और उन फतवों की आड़ में वो अपनी मनमानी करते थे और हुकूमत भी वो चलाते थे। अब बात ये रही कि सऊदी अरब से गलतियां तो हुई बहुत, शुरू में इन्होंने मुबारक का खुलकर साथ दिया और उसकी हमायत का ऐलान भी किया हुकूमत सऊदी अरब ने, लेकिन मुबारक साहब को तो जाना पड़ा, और वो जब चले गए तो आप देखिए कि किस कदर डिप्लोमेटिकली और सियासी तौर पर खिफत हुई होगी, उनको तो जाती तौर पर शायद ना हुआ होगा, लेकिन अगर हम ये जो तारीख देखें दुनिया की और जो बैनुल अक़वामी ताल्लुकात के मामला के नजर से देखें तो खिफत का मामला है कि आपने 4 दिन पहले एक लीडर की तारीफ ना सिर्फ की बल्कि उसकी सपोर्ट की, और वो खुद ही उसको छोड़ना पड़ा कि लोगों का इतना प्रेशर था उसके ऊपर। दूसरा ये गलती उससे हुई बहुत बड़ी कि इस किस्म के फतवे जारी करवाना حکومت کی طرف سے اور علماء کو بیچ میں الجھانا ایسے معاملات میں جو کہ بہت ہی واضح ہیں اور عوام جو ہے اس کی مرضی کے خلاف ایسے بیانات دلوانا، تو میرا خیال ہے کہ یہ اسلام کی جو پوزیشن ہے یا جو اسلام کا نام ہے اس پہ تو فرق پڑ ہی نہیں سکتا، لیکن ان کی اپنی حیثیت پہ اور ان کی اپنی کریڈیبلٹی جس کو انگریزی میں کہتے ہیں اس پہ بہت برا اثر خود ہی پڑے گا. یعنی یہ اپنے پاؤں پہ خود کلہاڑی مار رہے ہیں اس قسم کی باتیں کر کے. ہم سب جانتے ہیں کہ دیکھیے یہ جو مظاہرے ہو رہے ہیں یہ کیا مانگ رہے ہیں. یہ کہہ رہے ہیں کہ دیکھیے آپ کوئی آئینی حکومت قائم کیجئے، آپ اس میں کوئی جو نمائندگی کا نظام ہے جس طرح پارلیمنٹ ہے مجلس ہے وہ آپ ایک قائم کیجئے، ملٹی پارٹی سسٹم جو ہوتا ہے آپ وہ کیجئے، اور جو حکمران ہیں وہ اپنے بتائیں تو صحیح کہ ان کی جو اختیارات ہیں کہاں سے شروع ہوتے ہیں کہاں ختم ہوتے ہیں. تو یہ مطالبے ہیں تو اس میں کہاں خرابی آ گئی وہ کہ ایک وہ کہ اسلام کے خلاف وہ بات بن گئی، اور یہ جو حکمران ہیں یہ کہاں کے اسلام کے حق میں اس قدر دیوانے ہیں یا وہ اسلام کو اپنے ساتھ لے کے چل رہے ہیں کہ ان کے خلاف بات کرنا بھی ایک فتویٰ دینے کی ضرورت پڑ گئی. تو میرا اپنا خیال ہے کہ یہ ایک سیلف ڈیفیٹنگ جسے انگریزی میں ہم لفظ کہتے ہیں سیلف ڈیفیٹنگ عمل ہے کہ آپ اس قسم کی بھی آپ باتیں غلط کرتے ہیں تو پھر خود ہی اپنے اوپر برا اثر پڑتا ہے. چاہیے تو ان کو یہ تھا کہ یہ کہتے کہ حکمرانوں کو چاہیے کہ جو عوام کی آواز ہے اس کو سامنے رکھیں، اور اس کو سامنے رکھتے ہوئے جس طرح تونیشیا میں تو ہو گیا نا آخر میں وہ حکمران کو بھاگنا پڑا اور مصر میں بھی بھاگنا پڑا، تو اس لیے آپ عوام کی آواز کو ذہن میں رکھیں اور جو عوام چاہتے ہیں اس طرح آپ کو کرنا چاہیے اور ان کے ساتھ ان کو ملا کے اپنے جو معاملات ہیں وہ سارے طے کرنے چاہیے. تو اس لیے یہ بہت ضروری ہو جاتا ہے کہ یہ پوری دنیا کے لیے پورے مسلمانوں کے لیے آپ اس قسم کی بات کریں کہ یہ اس سے ان کو وہ ماننی پڑے.
جی بہت شکریہ آپ کا. صدر اعظم صاحب امریکی وزیر جنگ رابرٹ گیٹس بحرین کے دورے پر ہیں اور عین اسی موقع پر یہ مظاہرے گزشتہ کئی ہفتوں سے جاری ہیں. ابتدائی ایام میں تو انتہائی تشدد کا رویہ استعمال کیا گیا اور 9 افراد بحرین میں جاں بحق ہوئے، لیکن پچھلے ہفتوں کے دوران تشدد کا راستہ اپنانے سے اعتراض اور گریز کیا تھا بحرین حکومت نے. لیکن جس وقت امریکی وزیر جنگ رابرٹ گیٹس بحرین کے دورے پہ تھے اسی موقع پر یہ تشدد کیا گیا اور 700 سے زائد افراد اسپتال میں داخل کرائے گئے. تو اس دورے اور اس تشدد میں کتنا رابطہ دیکھتے ہیں؟
بالکل، میں یہ سمجھتا ہوں کہ میں اس کو کیونکہ پاکستان میں میں امریکہ کے تسلط کو اور ان کی ایجنسی کی کاروائیوں کو بڑے قریب سے مشاہدہ کر رہے ہیں، اور کوئی دن نہیں جاتا کہ امریکہ فیصل آباد میں، لاہور میں، ملتان میں اپنی پریزنس کسی نہ کسی طریقے پر بم دھماکوں میں، سوئسائڈ بمبنگز میں، ریموٹ کنٹرول بمبنگ میں، ہر جگہ ہم اس کو کر رہے ہیں. تو میں یہ سمجھتا ہوں کہ بحرین کے لوگوں کو بہت زیادہ جدوجہد کرنے کی ضرورت ہے، اور بحرین امریکہ کا بحرین میں بہت زیادہ سٹیکس ہیں کیونکہ اس کا ففتھ فلیپ جو ہے وہ وہاں پر ہے، پانچواں بحری بیڑا وہاں پر ہے، اور وہ خلیج فارس کے اور ارد گرد کے علاقوں میں اپنی دہشت اور اپنی مکمل پریزنس اور جنگی کاروائیاں کرنے کے لیے اس نے بحرین کا سہارا لیا ہوا ہے، اور بحرین کو وہ اپنے ہاتھ سے نہیں جانے دینا چاہتے جمہوریت کی طرف، کیونکہ اگر بحرین چلا گیا تو اور یہ عربین پیننسلا کا یعنی کہ جو سرزمین عرب جس کو کہنا چاہیے، یہ سرزمین عرب کا پہلا ان کی ناکامی ہوگی، اور پھر بہت زیادہ یہ سیلاب اسی پل کے ذریعے جو مناما اور سعودی مین لینڈ کو ملاتا ہے وہ سعودی عرب میں داخل ہو جائے گا. تو میں یہ سمجھتا ہوں کہ امریکہ کا بہت زیادہ مفاد ہے بحرین میں کیونکہ وہاں ان کا پانچواں بحری بیڑا ہے، اور میں یہ سمجھتا ہوں کہ جب آپ نے غیر ملک کے افواج کی بات کی ہے تو مجھے کہنے دیجئے کہ ان غیر ملک کے افواج سے مراد سعودی عرب کی افواج ہے، ان غیر ملک کے افواج سے مراد امریکہ کے بحرین اور منامے میں موجود میرینز ہیں جو کہ ان مظاہروں کو بڑی شدت سے دیکھ رہے ہیں، اور امریکہ کا اس علاقے میں جو ہے وہ ناپاک اثر و رسوخ اتنا زیادہ گہرا ہے کہ میں یہ سمجھتا ہوں کہ اب وہ کامیاب نہیں ہوگا. چاہے رابرٹ گیٹس اگرچہ بہانہ یہی ہے کہ وہ اپنے ٹروپس کو اور ففتھ امریکن فلیٹ کو دیکھنے کے لیے آیا ہے, لیکن میں یہ سمجھتا ہوں کہ وہ وہاں کے حکمرانوں بحرین کے خلیفہ فیملی کی سپورٹ کے لیے آئے ہیں اور وہ اس کو ایسے ہی مدد کرنے کے لیے آئے ہیں جیسے کارٹر 1978 کے دسمبر میں شاہ آف ایران کے لیے تہران میں آیا تھا. تو میں یہ سمجھتا ہوں کہ رابرٹ گیٹس کا ان مظاہروں سے بالکل مکمل کنیکشن بنتا ہے اور وہ وہاں کے عوام کو مکمل اختیارات دینے سے اس بادشاہ کی پیٹ تھپکنے آئے ہیں کہ ہم تمہارے ساتھ ہیں, تم عوام کے ارادوں کے خلاف چلتے رہو جیسا کہ حسنی مبارک کے ساتھ تھے اور جیسا کہ وہ آخری دم تک زین الدین علی کے ساتھ رہے اور جیسا کہ آخری دم تک شاہ آف ایران کے ساتھ رہے اور جیسا کہ وہ پینوشے, مارکوس, سوہارتو اور باقی ڈکٹیٹروں کے ساتھ رہے ہیں.
جی قیصر امام صاحب, آپ نے بحرین کے مظاہروں کو اگر دیکھا ہو, یقیناً دیکھا ہوگا, تو اس میں لوگوں کے ہاتھوں میں بینرز, پلے کارڈز ہیں جس میں صاف طور پر لکھا ہوا ہے عربی عبارت میں, انگلش میں بھی, کہ لا شیعہ ولا سنیہ, ہم نہ تو شیعہ ہیں نہ سنی ہیں, ہم ایک قوم ہیں اور ہم مسلمان ہیں, سب مل کر اپنے حقوق کی بازیابی کا مطالبہ کر رہے ہیں. تو جب شیعہ اور سنی ایک ساتھ مل کر اپنے حقوق کا مطالبہ کر رہے ہیں اور حکومت سے اپنا حق مانگ رہے ہیں, تو ایسے میں شیعہ اور سنی کا اختلاف پیدا کرنے کی مغربی ملکوں کی اور خود الخلیفہ حکومت کی کوشش کتنی بار آور ثابت ہو سکتی ہے آپ کے خیال میں؟
میں نے ابھی عرض کیا ہے کہ اب وہ زمانہ گیا جب آپ عقائد کے تفرقے کی وجہ سے, فرق اختلاف کی وجہ سے, یا کسی یہ جو ہوتے ہیں عقیدے مختلف فرقوں کے درمیان جو اختلاف ہیں ان کی وجہ سے انسانی حقوق کو دبا سکتے ہیں. لوگوں کے عقائد اب محدود ہو گئے ہیں ان کی اپنی ذات تک, اسی لیے لوگ جو ہیں وہ جب انسانی حقوق کے لیے باہر نکلتے ہیں تو وہ ایز شیعہ, ایز سنی, ایز عیسائی, وہابی, یہ اس طرح سے نہیں نکلتے, وہ انسان کی حیثیت سے, ایک شہری کی حیثیت سے باہر نکلتے ہیں. تو میں سمجھتا ہوں کہ حکمران جو ہیں, یہ متعلق الحکمران جو ہیں, یہ اب کامیاب نہیں ہو سکتے ان حربوں کو اختیار کر کے کسی طرح سے اپنے اس کو بچانے میں, اپنے ظلم کے طریقہ کار کو بچانے میں یہ اب کامیاب نہیں ہو سکتے. میں نہیں سمجھتا کہ اس کی کوئی وجہ ہے اور کوئی ہو سکتی ہے, کہ جب سب لوگ جانتے ہیں کہ لوگ اپنے حقوق کے لیے نکلے ہیں, وہ چاہتے ہیں ملوکیت ختم ہو, وہ چاہتے ہیں کسی طرح کے کوئی ایسی آئینی بادشاہت بے شک قائم ہو جائے, کوئی جمہوری حکومت قائم ہو جائے, کوئی پارلیمنٹ قائم ہو جائے, اگر اس کے لیے لوگ نکلے ہیں تو جب اس کو شیعہ, سنی, وہابی اور عیسائی اور اس کا رنگ دیا جاتا ہے تو ظاہر ہے یہ اس کو دبانے کی ایک کوشش ہوتی ہے اور اس کو کسی طرح سے بدنام کرنے کی ایک کوشش ہوتی ہے. یہ کوشش اب کامیاب نہیں ہوگی, اب وہ زمانہ بدل چکا ہے اور تیزی سے بدل رہا ہے.
جی فاروق حسنا صاحب, سعودی عرب میں کل تقریباً 17 شہروں میں مظاہرے کیے گئے. آپ دیکھیں کہ ایک ایسے ملک میں جہاں حکومت کے خلاف ایک لفظ بھی منہ سے نکالنے کی کسی میں جرات اور ہمت نہیں ہوا کرتی تھی, ایسے ملک میں بیک وقت 17 شہروں میں اور خاص طور پر دارالحکومت ریاض میں مظاہرہ کیا جانا اور اس کو پولیس اور سیکورٹی فورسز کے ذریعے کچل دیے جانے کی کوشش کرنا, اور اس صورتحال کے بعد مغربی ذرائع ابلاغ کی طرف سے یہ کہنا ہے کہ عوامی مظاہرے ناکام ہو گئے, کس حد تک انصاف ہے؟
یہاں پہ ناکامی کا اور کامیابی کا سوال نہیں ہے, کیونکہ ایک سٹیٹ کے پاس بہت بڑی طاقت ہوتی ہے, ان کے پاس سیکیورٹی فورسز ہوتی ہیں, اور شروع کی سٹیجز میں جیسے سعودی عرب کا ملک ہے جہاں پہ کوئی مثال بھی نہیں ہے ایک نمائندہ قسم کی مجلس بنانے کا, یا بالکل لوکل جو گورنمنٹ ہے وہاں کا سسٹم بھی دینے کا کوئی رواج ہی نہیں. اگر انہوں نے دیا بھی چند سال پہلے بالکل لوکل الیکشنز کروائے تو اس میں ہمیں پتا ہے کہ کس قسم کے وہ الیکشنز تھے. تو جن میں ٹریڈیشنز ہی نہ ہوں, جن ملکوں میں ادارے بھی نہ ہوں اور پھر وہ لوگ سڑکوں پہ نکل آئیں تو یہ ایک بہت بڑی بات ہے. دیکھیے 1890 میں ایران میں ٹوبیکو ریبیلین جسے ہم کہتے ہیں, وہاں عوامی ایک بہت پریشر پڑا بادشاہ پہ, 1906 का आईन है, फिर 53-70 का है, फिर इस्लामी इंकलाब, वहां तो ट्रेडिशंस हैं और वहां पे थी, हमेशा से रही हैं, लेकिन इन मुल्कों में कतन नहीं है, ये तो ट्राइबल सोसाइटीज हैं बिल्कुल। तो वहां पे इस किस्म की चीज होना, इसका मतलब है कि बहुत ही गहराई में जाकर, बहुत ही लोगों के दिलों में जाकर ये ख्याल पैदा हो गए हैं कि ये हुक्मरान सही नहीं है हमारे लिए, और ये हमारा जो मुल्क है जिसको आप सऊदी अरब कह लें, दुनिया का वाहिद मुल्क है जो बादशाहत के नाम के ऊपर रखा गया है, जो अरेबिया उसको अरब कह लें, तो वो हमारा भी उस पर हक है, सिर्फ इनका उस पर हक नहीं है, और जो वहां की दौलत है, तेल है, और उस पर भी इनका सिर्फ हक नहीं है, हमारा हक है, और हमें ये बहुत देर से दबा रहे हैं। और आपने ये बात बिल्कुल सही की, असल चीज है देखनी है, देखिए अगर तो नजरान में कुछ हो और या दूसरे इलाकों में कुछ हो या हिजाज में भी हो तो फिर तो थोड़ी सी भी बात समझ में आती है, लेकिन जब नजद के सेंटर में जो कि इनका पावर बेस है सऊदीज का, यानी रियाद है या उसके इर्द गिर्द के इलाके हैं, वहां से अगर कोई तहरीक उठती है तो फिर इसका मतलब है कि वो हिल गए हैं, उनको हिला दिया गया है, उनकी जड़ें हिला दी गई हैं। और ये मैं एक बात यहाँ पे ये कहूंगा, ये तो अवामी मुजाहरे हैं, लेकिन इससे पहले भी चाहे हम कितना भी इख्तलाफ करें, मैं खुद जाती तौर पर इख्तलाफ करता हूँ उसामा बिन लादेन की पॉलिसी सारी, लेकिन हम देखते हैं कि सऊदी हुक्मरानों के खिलाफ जो बगावत हुई थी वो नजद से हुई थी, नजद से ही निकली थी, क्योंकि ये नजदी थे सारे, तो वहां आगे हाईजैकर्स भी आप देखिए जो 9/11 में, उसमें आपको नजदी कनेक्शन बहुत मिलता है, इसका ये मतलब है कि ये जड़ों तक चीज पहुंच गई है, ये सिर्फ प्रिफरी पे यानी साइडों पे नहीं है बल्कि वहां तक है, और अगर वहां के लोग खिलाफ हो गए हैं नजद के तो फिर इनके पास है क्या, इनके पास तो कुछ भी नहीं है, क्योंकि बाकी इलाकों में तो उन्होंने कब्जे किए बाद में 1930 में और उसके बाद, तो वहां से वो निकलकर, इसलिए ये एक इंडिकेटर्स हैं जो कि बहुत बड़े किसी तूफान का पेश खेमा हमें दिखा रहे हैं और हमें बता रहे हैं कि यहाँ ये अरब ममालिक में जो तब्दीलियां आ रही हैं, जो बहुत से मैं भी सोशल साइंटिस्ट हूँ, मेरी भी नजर रहती है इन ममालिक ऊपर, सच्ची बात है कि हमें बिल्कुल इतना नहीं पता था कि अंदर से लावा किस कदर ज्यादा है और कब ये फटने वाला है, तो लेकिन ये बहुत खुशाइन बात है, बहुत अच्छी बात है कि अवाम अपने हकूक के लिए बाहर निकले हैं, और जो एक तोहमत लगाई जाती थी, हम लोग लगाते थे खासतौर पर अरब अवाम के ऊपर और जो पश्चिम गल्फ के अवाम है उनके ऊपर के सोए हुए हैं, बेहिस हैं, जान ही नहीं है, तो वो अपना, मेरा ख्याल है उन्होंने अपनी किसी हद तक एक इज्जत वापस वो ले ली है, अपने आप को मनवा लिया है कि उनमें जान भी है, उसमें हिस भी है, मामलात को वो समझते भी हैं और वो मामलात से निपटना जानते भी हैं, और वो ये भी जानते हैं कि उनके हुक्मरान क्या हैं, और उनको आप अपने आप को जाना होगा यहाँ से, अपनी जो कुव्वत है उसको बहुत कम करना होगा, ये मुल्क से मुल्क पे डिपेंड करेगा जहाँ उनके हालात हैं कि किस किस्म के वब निज़ाम जो है वो वजूद में आएगा।
जी सदर साहब, आप क्या फरमाएंगे कि यकीनी तौर पर सऊदी अरब में तहरीक का जो आगाज हुआ है वो अलकतीफ और जो शर्किया का इलाका है, अलकतीफ, अलावामिया, दम्माम, यहाँ से हुआ है, लेकिन जब हम पूरी सूरत हाल पर नजर डालते हैं तो ये देखते हैं कि रियाज जैसे शहर में जो दारुल हुकूमत है, जहाँ सिक्योरिटी का सख्त पैरा, जहाँ परिंदा हुकूमत के खिलाफ पर नहीं मार सकता इश्तलान जो कहा जाता है, वहां पर मुजाहरे हुए हैं, 17 शहरों में मुजाहरे हुए हैं। शुरू में ये कहा जाता था कि साहब ये शिया मुसलमानों की तरफ से सऊदी हुकूमत के खिलाफ आवाज उठाई जा रही है, लेकिन रियाज में तो शिया मुसलमान बराए नाम है, अगर होंगे तो 2-4 होंगे, पूरा शहर सुन्नी मुसलमानों का है या दीगर जो 17 शहर हैं। और कल जब ये यौम गज़त के मौके पर मुजाहरे हुए तो उसमें शिया और सुन्नी इत्तेहाद का नारा लगाया गया, तो क्या इस तरह के हथकंडे उनके कामयाब हो सकेंगे कि सऊदी अरब में या बहरीन में शिया और सुन्नी का नाम देकर मुजाहरों में इख्तलाफ पैदा करें या मुजाहरीन में इत्तेफाक़ पैदा करें?
मैं ये समझता हूं कि जैसे डॉक्टर हसनात ने इशारा किया, मुझे इस बात से कुल्ली मैं इस बात से इत्तेफाक करता हूं कि अगरचे पॉलिटिकल मूवमेंट वहां पर जो है वो ईस्टर्न और नॉर्दर्न एरियाज जो कि दमाम, दहरायन, कतीफ इन एरियाज में शुरू हुई हुई थी, लेकिन जुमेरात 26 जुमा को जो उन्होंने कतीफ में मुजाहिरीन पर गोली चलाई और उसमें से एक औरत जख्मी हो गई और एक शख्स शहीद हुआ, तो उसके बाद से वहां पकड़ धकड़ भी हो गई और दूसरे दिन पूरे मुल्क में उन्होंने वो किया। तो वो सिर्फ शिया इलाकों में जो कि तेल से भरपूर इलाके हैं और दहरान है और कतीफ है और इस तरह की न रहे, बल्कि जैसे कि आपने खुद देखा कि रियाज में और जद्दा में और बाकी शहरों में भी मुजाहरे हुए, और रियाज में तो इतनी सूरत हाल कल खराब थी कि हर चेक हर शहर पूरा सिक्योरिटी फोर्सेस के हवाले था और कोई भी अगर घर से निकलता था तो उसके पूरे कागजात चेक हो रहे थे और वो उसकी आइडेंटिटीज को डिटरमिन किया जा रहा था। और मसाजिद में उन्होंने लिखा हुआ खुतबा दिया और मसाजिद के खुतबे का एक ही महवर था कि आवाम से कहा गया था कि सियासी मुजाहरे और किसी भी तरह का मुजाहरा वो खिलाफ इस्लाम है। इस ये बात देख के हंसी भी आती है और रोना भी आता है कि क्या सऊदी अरब के उलमाए इस्लाम इस हद तक ज़हनी तौर पर माजूर हो गए हैं कि वो बादशाह के कहने पर दरबारी मुल्ला का एक दफा फिर किरदार अदा करें। और सऊदी अरब के अवाम की जो दिल की आवाज़ है, और डॉक्टर अस्ताद ने कहा कि अगरचे हम अलकायदा से कितना ही इख्तलाफ करते रहें लेकिन उसामा बिन लादन ने एक ही बात कही हुई है कि सऊदी अरब से गैर मुल्क अफवाज का इनखला हो जाना चाहिए। तो मैं ये समझता हूं कि वहां आवाम में बहुत बेदारी आई है और वहां पर हुकूमत का ये जो किरदार था कि वो इख्तलाफ की बात और मुसलमानों में तफरके की बात और ये जो है वो खिलाफ कुरान खिलाफ इस्लाम बात थी ये करते थे, अब वहां के अवाम ने मुत्तहिद हुए हैं और मुस्तकबिल में हम देखेंगे कि अगरचे कल बहुत बड़ी हद तक मुजाहरों पर काबू पाया लेकिन अब उनमें कमी नहीं आएगी क्योंकि एक सिलसिला है जिसका आगाज हुआ है। और मैं ये समझता हूं कि सऊदी अरब में बहुत ज्यादा शिद्दत से इसमें शिद्दत आएगी क्योंकि वो बहुत ज्यादा सख्त तरीके पर दबाए हुए हैं, बावजूद इसके कि सऊदी अरब का $2 बिलियन सालाना का बजट है और वो आवाम की फलाह बहबूद के खिलाफ सिर्फ $10 बिलियन यानी आधे उस बजट की आधी रकम बहरास सिर्फ सऊदी खानदान के पर्स और उनको वजीफा देने और उनके ऐशोशत में काम आती है। और सऊदी अरब के बाकी लोगों में बहुत ज्यादा महरूमी का इजहार है, बिलखसूस जिन इलाकों में मुजाहरीन की शिद्दत है, बिलखसूस कतीफ है, दहरान है, और इन इलाकों में तो बहुत ही ज्यादा लोग वसाइल से महरूम है। अगरचे बादशाह किंग अब्दुल्ला ने अपनी ऑपरेशन के बाद जब वो पिछले महीने सऊदी अरब आए हैं तो उन्होंने $38 बिलियन के पर्क्स का ऐलान किया है, लेकिन मैं समझता हूं कि ये ज्यादातर फिर सऊदी शाही खानदान को मिलेंगे और वहां के अवाम इस जुल्म के निजाम के खिलाफ जिस पर इस्लाम का लिबादा उड़ा हुआ है उठ खड़े होंगे और जल्द ही हम सऊदी अरब से भी मिस्र तुनिस की तरह की अच्छी खबरें सुनने को मिलेंगी।
तैसर इमाम साहब, सऊदी अरब ने 30 से ज्यादा टैंक बहरीन भेजे हैं और अपनी फौजों को भी वहां पर उतारा है और ऐलान भी किया है कि हम हाजिर हैं हुकूमत की हिमायत करने के लिए। टैंक भेजकर, फौज भेजकर, क्या ये जो अवामी बेदारी और इस्लामी बेदारी की लहर है, सऊदी हुकूमत इसको अपनी सरहदों के अंदर रोक सकेगी जबकि खुद उसके यहां कल 17 शहरों में मुजाहरे हुए?
इन हालात में तो मैं समझता हूं कि ये तहरीक और ज्यादा आगे बढ़ेगी, इसलिए कि जब आपको ये बात तो मालूम है कि सऊदी अरब दुनिया का सबसे बड़ा असला दरामद करने वाला मुल्क है मगरबी मुल्कों से, मगरबी मुल्कों के असला साज कारखाने चलते ही इसलिए हैं कि सऊदी अरब को ये फराहम कर दिए जाएं और वहां से सारी दौलत जो तेल की दौलत है वो उससे वापस ले ली जाए। तो अगर कुछ इस किस्म की फौजी इमदाद वो बहरीन को दे देता है तो इससे ये नहीं होगा कि बहरीन में वो जो चल रही है जमहूरियत के लिए तहरीक वो रुक जाएगी या सऊदी अरब में इसमें कोई शिगाफ पड़ जाएगा, ये इस तरह से नहीं होगा। जब कोई अवामी तहरीक चलती है शुरू शुरू में जरूर होता है कि जैसे कि मगरबी ममालिक कह रहे हैं, उनके रेडियो और टीवी कह रहे हैं कि उसको दबा दिया गया, शुरू शुरू में ऐसा जरूर होता है कि दबा दिया जा सकता है लेकिन एक दिन के लिए, एक हफ्ते के लिए या एक महीने के लिए, लेकिन इस तहरीक को तो आगे बढ़ना ही होता है।
बहुत
इन हालात में इस तहरीक को आगे बढ़ना है, ये बढ़ती रहेगी, इसको रोका नहीं जा।
बहुत शुक्रिया कासिर इमाम साहब, बहुत नाजिश सदर रजा साहब आपके शुक्रगुजार हैं और फारूक हसन साहब आपका भी बहुत बहुत शुक्रिया कि आप तीनों ने अपने कीमती वक्त हमें दिए और अपने मौजूद नाजीन के हम हमेशा की तरह आज भी शुक्रगुजार हैं। ताज़ी आपने हमारे मेहमानों की गुफ्तगू सुनी और जो नतीजा निकला वो यही कि अवामी कुव्वत के आगे कोई भी कुव्वत जो मादी है वो नहीं ठहर सकेगी और बहरहाल अब जो अवामी और इस्लामी बेदारी की लहर उठी है देखना यह है कि कहाँ तक जाती है और किन किन मुलूकियतों और ताजों और बादशाहतों को अपनी लपेट में लेती है। इंतज़ार कीजिए, इजाज़त दीजिए। खुदा हाफिज़।